आयात पे जाने से पहले थोड़ा सा सूरत का खुलासा और सूरत के बाद हमारे आज के लेसन का खुलासा। सूरत फुरकान सूरत यासीन के बाद नाजिल हुई। मुसहफ में हमारे सामने ये सूरत नूर के बाद दिखती है। सूरत नूर मदनी सूरत थी, उससे पहले 14 मक्की सूरतें हमने पढ़ी। अब इसके बाद सूरत नूर में मदनी पढ़ने के बाद यहाँ से अब दोबारा मक्की सूरतें शुरू होंगी और सूरत अलहज़ाब तक तकरीबन 8 सूरतें हम मज़ीद देखेंगे। ये कुरान पाक का एक खूबसूरत तरीका तालीम है कि जहनों पे बहुत ज़्यादा बोझ इकट्ठा नहीं डाला जाता। फुरकान का लफ्ज़ फ़र्क से है, फ़राक़ा। फुरकान कहते हैं फ़र्क पैदा करने वाली चीज़, यहाँ इससे मुराद कुरान है। मुबालगे का सीगा है। क़याम मक्का के बिल्कुल बीच के दौर में यह सूरत नाजिल हुई थी। इस सूरत का बुनियादी थीम कुरान और नबी सल्लल्लाहु अलैहि वसल्लम का दिफा है। मक्का के बाद जब मदीना में अल्लाह के नबी आते हैं तो उस वक़्त तो हालात शदीद हो ही गए थे, लेकिन मक्का में भी यहूद ने जब जहाँ तक मुमकिन हो सका नबी सल्लम की ज़ात पर हमले किए, कुरान को मशकूक करार दिया। अल्लाह ताला ने इस सूरत में ना सिर्फ ये कि हमें उनकी साजिशों का बताया बल्कि उनका नफ्सियाती और बातनी तौर पर तज्जिया करके दिखा दिया कि कल और आज भी, और अगर आप देखें तो आज के भी ये दो ही बड़े मसले हैं नॉन मुस्लिम्स की तरफ से, या तो कुरान पर कीचड़ उछाला जाता है या नबी सल्लम की ज़ात पर। तो इस सूरत से हम इंशाल्लाह देखेंगे कि हम इससे कैसे निपट सकते हैं। ये सूरत सूरत निसा से तकरीबन 8 साल पहले नाजिल हुई थी, तो गोया कि आप कह सकते हैं कि इस सूरत में नबूवत के आगाज़ की बातें हैं। फिर इसमें अकीदा तौहीद भी है, आखरत की बातें भी हैं और दावत हक से मुंह फेरने के बुरे नतायज भी हैं। और असल में सूरत नूर के बाद सूरत फुरकान का आना हम सब के लिए क्या है? जब दिल में नूर आ जाता है तो फुरकान पैदा होता है, और फुरकान फौलान क्या चीज़ है? फ़र्क पैदा करने वाली चीज़। कुरान सीने में आता जाता है तो हक और बातिल का फ़र्क मालूम होता जाता है। हम इसमें बहुत सारी चीज़ों को देखेंगे, ख़ास तौर पर इसमें पारे की जो आखिरी आयत है वो बहुत ही अहम है। चलते हैं आयतों के साथ। हमारे आज के सबक के अंदर जो चीज़ें हम पढ़ने वाले हैं, सबसे पहले हम देखेंगे कि बरकत का इस्लामी तसव्वुर क्या है, कोई चीज़ कब बरकत वाली होती है कब नहीं होती, और जब हम किसी को कहते हैं कि मुबारक हो तो इसकी क्या असल है, क्या सिर्फ ये ज़ुबान की नोक है या फिर हम उसको दुआ देते हैं या ख़बर देते हैं। फिर दूसरी चीज़ हम आज के सबक में देखेंगे कि अल्लाह ताला ने नबी सल्लल्लाहु अलैहि वसल्लम को क्यों मबऊस किया, यानी बेसत रसूल का मकसद। फिर तीसरी चीज़, क्या नबी आम इंसानों की तरह खाते पीते थे, क्या उनको भी इंसानी ज़रूरियात लाहक थी, और किसी भी इंसान को दुनियावी ज़रूरियात पूरी करता देखकर हमारा उसके बारे में रवैया क्या होना चाहिए। फिर बेजा किस्म के मुतालबे, ऐसे ही बच्चों वाली बातें, ये ले दो वो कर दो, मक्का वालों ने जो मुतालबे आपके सामने रखे थे उनका तस्करा है। और इसके बाद जहन्नम का चीखना और चिंघाड़ना कैसे होगा, और जहन्नमियों को कैसे जंजीरों में बांध कर वहाँ पेश किया जाएगा कि वो कई मौतों को पुकारेंगे लेकिन उनको मौत नहीं आएगी। और उसके बाद शिर्क की तबाहियाँ। और आखिरी आयत में अल्लाह ताला ने इंसानों के लिए एक बहुत ही खूबसूरत असूल दे दिया कि वजअलना बादकुम लिबादिन फितना, कि दुनिया में कुछ लोग हकीकत में दूसरों के लिए आजमाइश होते ही हैं। उसका एक ही हल है, क्या तस्वीरों, सब्र कर लो। सीखेंगे इंशाल्लाह आयतों के साथ। अब चलते हैं आयत के साथ, पहली आयत से शुरू करेंगे। बिस्मिल्लाहिर्रहमानिर्रहीम। तबारकल्लज़ी नज़्ज़लल फ़ुर्क़ाना अला अब्दिही लियकूना लिलआलमीन नज़ीरा। बहुत बाबरकत है वो ज़ात जिसने अपने बंदे पर नाजिल किया फुरकान ताकि हो जाए तमाम अहले आलम को डराने वाला। सूरत का आगाज देखिए, सबसे पहले लफ्ज़ है तबारक। लफ्ज़ तबारक से है तो बरका, बारा काफ इसका असल है। बरका अरबी ज़ुबान में कहते हैं ऊँट के बैठने को। अरब लोगों के पास जब कभी ऊँटनी कहीं बैठ जाती थी तो उसको बरका कहते थे। इसकी मशहूर मिसाल नबी सल्लम का मदीना आना है। आपने फरमाया कि जहाँ मेरी ऊँटनी बैठेगी मैं उसी घर में स्टे करूँगा, और अबू अय्यूब अल अंसारी को अल्लाह ताला ने यह तोहफ़ा दिया कि वह नबी सल्लम के पहले मेज़बान बने। तो यहाँ से आपको लफ्ज़ बरका समझ आएगा। और आप देखिए कि खड़े ऊँट से फ़ायदा नहीं उठाया जा सकता, ऊँट बैठेगा तभी आप उस पर सवार होंगे, اس پہ سوار کوئی چیز ہے اس کو اتار دینا، یہ بھی اسی کے اندر آئے گا. اور برکت خیر کثیر کو بھی کہتے ہیں، ایسی چیز جس سے کئی قسم کے متوقع اور غیر متوقع، ایکسپیکٹڈ اور ان ایکسپیکٹڈ قسم کے فوائد حاصل کیے جائیں اس کو برکت کہتے ہیں. اور قرآن سے ہمیں ملتا ہے لیلۃ المبارکہ، سورۃ دخان میں آتا ہے، تاک راتوں میں سے وہ رات جس میں قرآن نازل ہوا اس کو لیلۃ المبارکہ کہا گیا. اسی طرح سورۃ قدر میں اشارہ ہے فی لیلۃ القدر، شہر مبارک ہے، سورۃ بلد میں آتا ہے وان تحلم بہذا البلد. تو گویا کہ جگہیں بھی بابرکت ہوتی ہیں، شہر بھی بابرکت ہوتے ہیں اور انسان بھی بابرکت ہیں. لیکن جو لفظ اس وقت میرے اور آپ کے سامنے ہے تبارک کی صورت میں، یہ بہت یونیک لفظ ہے. تبارک فعل ماضی ہے اور یہ لفظ صرف اور صرف اللہ سبحانہ تعالیٰ کے لیے آیا قرآن میں اور بہت جگہ آیا. سورہ فرقان پڑھتے ہوئے آپ لفظ تبارک نوٹ کریں گے، بار بار اس کی تکرار ملے گی آپ کو. فرقان کا لفظ بھی آپ کو کئی مختلف اینگل سے نظر آئے گا. تو تبارک ایک ایسا لفظ ہے کہ جس کا اردو کے ایک لفظ تو چھوڑیے ایک جملے میں بھی حق ادا نہیں کیا جا سکتا. اس کا روٹ با را کاف، دو مصدر ہیں اس کے، برکہ اور بروک. جب برکہ ہو، جیسے ہم کہتے ہیں نا البرکہ، بینک کا نام بھی ہے غالباً ایک پاکستان میں، تو برکہ کہتے ہیں بڑھنے کو، کثرت کو، زیادتی، فراوانی، کسی چیز کا افزون ہونا. اور جب اس کو بروک بروک کے معنی میں پڑھیں گے تو اس میں معنی ہے بقا، ثبات، لزوم. مطلب پہلے میں ایک کثرت ہے تو دوسرے میں ایور لاسٹیسٹی ہے. دو لفظ لکھ لیں کہ برکہ میں ابنڈنس ہے، کثرت سے کام ہوگا، اور بروک میں کیا ہے کہ وہ قائم بھی رہے گا، کیونکہ بعض دفعہ چیزیں بہت زیادہ ہوتی ہیں، ڈیوریبل نہیں ہوتی. تو لفظ تبارک میں چیزوں کو بڑھانے والی ذات اور چیزوں کو قائم رکھنے والی ذات. اللہ تعالیٰ کے لیے سوچیے ذرا، تبارک وہ بے برکت ہے، ایک تو ہمیں نعمتیں بہت ساری دیتا ہے اور پھر ہماری نعمتیں باقی بھی رہتی ہیں. ہم میں سے کوئی چاہتا ہے کہ آج اس کو بہت ساری نعمتیں ملیں اور کل ہم محروم ہو جائیں؟ نہیں چاہتا نا. تو کون ہے جو ہماری نعمتوں کو رکھے ہوئے؟ آج سے 20-25-30 سال سے ہماری آنکھیں چل رہی ہیں، بالکل ٹھیک ہے. تو آنکھیں کیا ہیں؟ کہ اس میں برکہ بھی ہے اور بروک بھی ہے، اللہ کی ذات ہے. اور جب اس کو لفظ تبارک سے لے کر آتے ہیں، تفاعل باب ہے، تو اس کی خصوصیت کیا ہوتی ہے؟ مبالغہ، ایگزیجریشن، اظہار کمال. یعنی اللہ کے لیے یہ نام آ کر ایسے لگتا ہے کہ جیسے ہماری آنکھوں کو جھکا دیا گیا. اسی طرح اس میں بلندی کا معنی بھی پایا جاتا ہے. عرب لوگ کہتے ہیں تبارک النخلہ، کھجور کا درخت بہت بلند ہو گیا. ایک بدو تھا، ایک اونچے ٹیلے پہ چڑھا اور اپنے ساتھیوں سے کہنے لگا تبارکت علیکم، میں تم سب سے اونچا ہو گیا ہوں. اسی طرح تبارک کا لفظ عظمت اور بزرگی کے لیے بھی آتا ہے. پھر کسی کو فیض دینا، خیر اور بھلائی میں بڑھانا. پھر تبارک کا لفظ پاکیزگی اور تقدس کے لیے بھی آتا ہے کہ وہ چیز پاکیزہ. اور وہ اب یہ سارے معنی لے لیجئے تو اللہ سبحانہ تعالیٰ کی پانچ صفات اسے ایک لفظ میں ہے، لکھ لیجئے. تبارک اللذی، یعنی بڑا محسن ہے وہ ذات، بڑا محسن، خیر والا ہے، جس نے اپنے بندے پر فرقان نازل کیا اور فرقان کی عظیم نعمت دنیا کو دے کر لوگوں کو خبردار کرنے کا کام دیا. دوسرا اس میں معنی آتا ہے نہایت بزرگ و باعظمت ہے، کیونکہ زمین و آسمان کی بادشاہی اسی کی ہے. پھر نہایت مقدس ہے، ہر شبہ سے پاک ہے اس کی ذات، کوئی اس کا ہم جنس نہیں ہے، کوئی اس کی مثال جیسا بھی نہیں ہے. پھر چوتھا معنی ہے بلند و برتر ہے، ساری بادشاہی اس کی ہے، کوئی اس کے رتبے کا ہے ہی نہیں ہے، کوئی اس کے اختیارات والا ہے ہی نہیں ہے. اور پانچواں کمال قدرت کے اعتبار سے، ہر چیز کو پیدا کیا اور ہر ایک کی تقدیر مقرر کی. یہ پانچوں معنی اب ہمیں اگلی آیت میں ملنے والے ہیں. کیا کیا اس نے؟ نزل الفرقان. نزل ينزل تنزیل کیا ہوتا ہے؟ تھوڑا تھوڑا کر کے نازل کرنا، ہلکی بارش تنزیل ہوتی ہے. اشارہ ہے قرآن کے تقریباً 23 سال میں نازل ہونے کی طرف. کس کو نازل کیا؟ فرقان، یہ ہے سورت کا نام، فرقہ سے. اس کے معنی کیا ہوتے ہیں؟ دو چیزوں کو الگ کرنے والا یا ایک ہی چیزوں کے اجزاء کا الگ الگ ہونا. قرآن کے لیے یہ لفظ فارق، فائل کا وزن بنے گا، پھاڑنے والا یا الگ کرنے والا، یا مفروق کے معنی میں آئے گا. مبالغے کسی ہے، بس آپ اتنا لکھ لیں کہ قرآن جب زندگیوں میں آتا ہے تو سچ اور جھوٹ کا فرق پتہ چلتا ہے، بے مقصد زندگی اور با مقصد زندگی کا فرق پتہ چل جاتا ہے. آپ انگلش میں لفظ لکھیں گے نا فرقان کے لیے کرائیٹیرین، تو بہت آسانی سے سمجھ آئے گا آپ کو، قرآن از اے کرائیٹیرین. اور اردو میں کہہ لیں قرآن کسوٹی ہے، حق اور باطل کو ناپنے کا ایک آلہ ہے، ایک ترازو ہے، معیار ہے. اور حقیقت ہے کہ جو لوگ آج قرآن کے بغیر جی رہے ہیں ان کی زندگی بالکل اندازوں میں چل رہی ہے. سوچے تو یہ بیٹھے ہیں کہ جنت کی راہوں پہ چل رہے ہیں، لیکن ہو نہ ہو کہیں جہنم کا موڑ نہ لے لیا ہو. تو قرآن کے بغیر جینے والا ایسے ہی ہے کہ جی پی ایس کے بغیر، ڈائریکشن لیے بغیر، کسی ایسی وادی میں چلا جائے کہ جہاں سے پلٹنے کا کوئی راستہ بھی نہ ہو. اللہ کا شکر ادا کرتے ہیں کہ اللہ نے اس قرآن کی مہار ہمارے ہاتھ میں دی. اور بھیجا کیوں؟ نہیں، علی عبدی ہی، اپنے بندے پہ. یہاں بڑا خوبصورت نقطہ ہے آپ کے اور میرے سمجھنے کا. تیسری صورت ہے یہ قرآن کی جہاں اللہ کے نبی کو شروع میں عبد کہہ دیا گیا. پہلے کہاں پڑھا ہم نے سورت؟ جی بتائیے شاباش. سورت الاسرا، سبحان الذی اسرا بعبده لیلا من المسجد الحرام الى المسجد الاقصى. جب سے سلم کو عبد کہا گیا، اس کے بعد اگلی ہی سورت، سورت القحف میں کیا کہا؟ الحمد للہ الذی نزل علی عبده الکتاب. تو یہ تیسری سورت ہے جس کے مطلب میں ہی نزل الفرقان علی عبده. اور پیچھے بھی آپ کو بتایا تھا کہ اللہ کے نبی کے لیے لفظ عبد کب آتا ہے؟ جب کوئی بڑی قابل غور چیز کا تذکرہ ہو. حق اور باطل کی تمیز کرنے والی کتاب کا ملنا یہ کوئی چھوٹا مارکا نہیں تھا. دیا کیوں؟ اب آگے آپ لکھ لیں بعثت نبوی، لیکون للعالمین نذیرا، تاکہ وہ ہو تمام جہان والوں پر ڈرانے والا. آپ دیکھیے کہ برکت کس چیز میں آتی ہے؟ جو حلال سے ہو. کیا حرام میں برکت ہوگی؟ چوری ہوئی چیز میں برکت ہوگی؟ نقل مارے ہوئے علم میں برکت ہوگی؟ ان نمبروں میں کوئی خیر ہوگی؟ بالکل بھی نہیں ہوگی. تو خیانتوں سے پاک کرنا ہے اگر برکتیں زندگی میں لانی ہے. جس چیز کو میں اور آپ اللہ کے راستے میں لگا دیں گے اس میں برکت آ جائے گی. سمپل سا نسخہ ہے. آپ چاہتے ہیں آپ کی عمر میں برکت ہو؟ اپنی زندگی کو اللہ کے نام پہ لگائیے. آپ چاہتے ہیں کہ آپ کی صحت میں برکت ہو؟ اللہ کے لیے لگائیں. وقت میں برکت ہو، زیادہ سے زیادہ اللہ کو دینا شروع کریں. بچے آپ کے لیے خیر کا ذریعہ بنیں، بچوں کو اللہ کے راستے میں لگا دیں. آپ غیر محسوس طریقے سے دیکھیں گے کہ آپ کی نعمتیں ایسے لگتا ہے کہ ایک جگہ جم گئی ہیں، اب یہ رکیں گی نہیں انشاءاللہ تعالی. اور مبارک ہیں وہ لوگ کہ جن کی کوششوں کو اللہ نے پھر قبولیت کا شرف بخشا اور ان کو قبول بھی کر لیا. اپلیکیشن بہت سارے لوگ دیتے ہیں کہ اللہ تو ہمیں قبول کر لے اپنے راستے میں، لیکن ہر ایک کی اپلیکیشن ایکسیپٹ نہیں ہوتی، بہت ساروں کی واپس ریجیکٹ ہو جاتی ہیں. تو یہاں ہمارے لیے اس آیت میں عمل کیا ہے کہ اتنی بڑی ذات جس نے اتنے بڑے بڑے کام کیے، اس کے ساتھ اپنے ان چھوٹے چھوٹے کاموں کو جوڑ کر اپنی زندگی میں برکت رکھیں گے. الذی لہ ملک السماوات والارض. اگر آپ چاہیں نا تو اللہ تعالیٰ کی صفات نوٹ کریں. ابھی تک جو ہی ہے میں 1-2 کروا دیتی ہوں. تبارک الذی، اللہ بابرکت ہے. کیا دلائل ہیں اس کے؟ نمبر ایک، نزل الفرقان علی عبدہ. یہ پہلی اللہ تعالیٰ کی صفت ہے یا پہلا کمال ہے کہ وہ اس لیے بابرکت ہے کہ اس نے قرآن نازل کیا اپنے بندے پر. اور اب دوسری، الذی لہ ملک السماوات والارض، جس کے لیے آسمان و زمین کی بادشاہت. یہ ہے اللہ تعالیٰ کا روب اپنے دل پہ طاری کرنے والی دوسری چیز، کہ اللہ نے کائنات کی بادشاہی کو اپنے ہاتھ میں رکھا ہوا ہے. محسوس کریں اس کو اپنے دل پر. اتنے بڑے بادشاہ کی طرف سے یہ ایک ریمائنڈر آیا ہے میرے اور آپ کے نام، نوٹس آیا ہے، ہمارے نام یہ خط آیا ہے. سورۃ الانعام کی آیت 19 میں بھی ہم پڑھ چکے، وہ اوحی الی ھذا القرآن لینذرکم بہ ومن بلغ. میری طرف یہ قرآن نازل کیا گیا تاکہ میں خبردار کروں تمہیں اس کے ذریعے سے اور اس کو بھی جس تک یہ پہنچ جائے. تو بادشاہی کا مالک اللہ. تیسری اللہ تعالیٰ کی کمال کی صفت، ولم یتخذ ولدن، اور اس نے کسی کو اپنی اولاد نہیں بنایا. کیونکہ اولاد کمزوری کی علامت ہے، اولاد بندے کی ویکنس ہے، اولاد فنا کی علامت ہے. جب بچہ پیدا ہوتا ہے تو وہ اس بات کا پیغامبر ہوتا ہے کہ اب تمہارے دنیا سے جانے کے وقت آگے اور تمہارا اللہ نے جانشین دے دیا. اور اللہ ان ساری چیزوں سے بے نیاز ہے. چوتھی چیز ولم یکن لہو شریکم فی الملکی, اور نہ ہی کوئی اس کا شریک ہے حکومت کے اختیارات میں. کہتے ہیں کہ یہ گھر آپ کا کسی کے شیئر کے ساتھ ہے, کہتے ہیں نہیں اٹس مائی اون ہوم. اچھا آپ کے بزنس میں کوئی اور پارٹنرس بھی ہیں؟ کہتے ہیں نو اٹس اون بائی می, یہ صرف میرا ہے. یہ کہتے ہیں نا, اللہ کہتا ہے اس پوری کائنات میں میرا کوئی پارٹنر نہیں ہے. کیا دل پہ روب نہیں تاری ہوتا اللہ کا؟ میرا تو دل مسحور ہی رہتا ہے. کبھی کھڑکی سے آسمان پہ دیکھوں, پورے آسمان پہ اللہ کا نام لکھا ہوا دکھتا ہے. اگر ہمیں اللہ کی اس بڑائی کا یقین ہو جائے, پھر ساری دنیا ہماری ہے. اللہ ہمارا, چیز ہے ہماری. دیکھیں جو آپ کا بن جاتا ہے پھر اس کی چیزیں بھی تو آپ کی ہوتی ہیں نا. ایک دفعہ ہم اللہ کی اس بڑائی کو مان جائیں تو ہم نہ مایوس ہیں اور نہ ہم دکھی ہیں. سب کچھ میرے رب کے ہاتھ میں. جب بادشاہی اس کی ہے تو اس بادشاہی میں میں بھی تو ہوں. دیکھیے نا, رایا ہوتی ہے تو وہ بھی تو بادشاہ کی ملکیت ہوتی ہے نا. ہم صرف سمجھنے کے لیے سوچیں کہ بادشاہ کی رعایا انسان ہوتے ہیں نا. ٹھیک ہے وہ بادشاہ وہاں کے پہاڑوں دریاؤں سمندروں کا گھر مالک ہے, وہاں کے گھروں کا مالک ہے, تو انسانوں کا بھی تو مالک ہے نا. تو اب آپ اپنے اوپر نام لکھیں, اس کی اس بادشاہی میں میں بھی ہوں اور میرے اوپر پورے کا پورا اختیار اللہ کا ہے. اللہ مجھے بیمار نہیں ہونا پلیز. اللہ اللہ تعالیٰ جی آپ مجھے صحت دے دیں, کر کے تو دیکھیں لارڈ. مجھے پریشان نہیں ہونا, مجھے دکھی نہیں ہونا, مجھے سیڈ نہیں رہنا, مجھے خوش رہنا, میں نے فکر نہیں کرنی, میرے سارے معاملے آپ کے ہاتھ میں. اس طرح کے لاڈ آتے ہی تب ہیں جب بندے کو اللہ کی بڑائی کا یقین ہوتا ہے. کتنی چیزیں ہم نے گنی ابھی تک؟ اور اب اگلی, وخلق کل شیء فقدرہ تقدیرہ, اور اسی نے ہر شے کو پیدا کیا اور پھر اس کی ایک تقدیر مقرر کر دی. تقدیروں کا مالک رب. چلے اب کہاں جاتے ہیں آپ؟ پیچھے ہم سورت بنی اسرائیل میں پڑھ چکے ہیں اسی طرح کی بات کہ ہر چیز کی تقدیر بنانے والا. چلے آپ اور میں ذرا اپنی تقدیر پہ بھی غور و فکر کر لیتے ہیں. یہی پانچ چیزیں میں نے آپ کو لفظ تبارک میں لکھائی ہیں. ابھی اللہ کا اختیار میری تقدیر پہ, ایک پتہ نہیں ہل سکتا ہماری زندگی کا جب تک کہ اللہ کا حکم نہ ہو. آنکھ نہیں چھپک سکتی, لقمہ نہیں پیٹ میں جا سکتا. اس طرح سے ایک انسان کا حال ہے. پتہ نہیں کوئی بات کسی کی ابھی یاد آ رہی ہے کہ کوئی کھانا کھا رہے تھے اور پورا کھانا کھا لیا تھا اور آخری لقمہ شاید ہاتھ میں تھا. یعنی خلاصہ اس بات کا کیا تھا کہ کھانے کے لیے لقمہ بھی منہ میں ڈالنا چاہا, یا کیا ہو گیا کہ اس وقت نہیں ڈال سکے کہ بعد میں ڈالتے ہیں اور تھوڑی دیر میں موت آ گئی. پتہ کیا چلا کہ یہ ایک لقمہ نصیب کا نہیں تھا, وہ منہ میں جا کے شاید چلا گیا یا کچھ اس قسم کی کہانی تھی. قدر ہو تقدیرہ. روایات سے ملتا ہے کہ جب ایک بندے کی موت کا وقت قریب ہوتا ہے تو اس کے پاس چار فرشتے آ جاتے ہیں. فرشتے آپس میں باتیں کرتے ہیں. ایک کہتا ہے کہ بھائی اللہ نے اس کے جتنے لقمے لکھے ہوئے تھے مجھے مقرر کیا تھا ان کو گننے پہ, تو میرے حساب سے تو یہ سارے کھا چکا ہے, پتہ نہیں اب کیا کھائے گا بیچارہ. فرشتوں کو نہیں پتا کہ اس کی موت کا وقت آ گیا. دوسرا کہتا ہے ہاں مجھے تو اللہ نے اس کے پینے کے گھونٹ پہ مقرر کیا تھا, میں نے وہ سارے گن لیے, اب تو اس کے نصیب میں کوئی پانی نہیں ہے. تیسرا کہتا ہے کہ اس کے جتنے قدم چلنے تھے دنیا میں وہ چل چکا ہے, میں اب یہ سوچ رہا ہوں کہ یہ اب چلے گا کیسے. اور چوتھا کہتا ہے کہ جتنے اس کے عمل اوپر جانے تھے سب جا چکے ہیں, اب پتہ نہیں یہ کیا کرے گا. اور ابھی یہ باتیں کر ہی رہے ہوتے ہیں کہ ملک الموت آ جاتے ہیں اور اس کی جان لے لیتے ہیں. قدرہ تقدیرہ. نبضیں ہاتھوں میں رہ جاتی ہیں ڈاکٹروں کے ہاتھ, ہاسپٹل کے بیڈ پہ لوگ جان دے دیتے ہیں. لوگ کہتے ہیں ہاں ان کو وقت پہ ہاسپٹل لے جاتے تو یہ بچ جاتے, یہ نہیں بچتے کیونکہ اللہ نے تقدیر مقرر کی. اور ماں کے پیٹ کے اندر تقدیریں مقرر ہو گئی تھیں. 120 دن کا فیٹس جب ہوتا ہے تو اللہ تعالیٰ فرشتے کو بھیج کر اس کی تقدیر لکھتا ہے, حتیٰ کہ اس کا سعید بدبخت ہونا, سعید اور شقی ہونا, اس کا جنتی یا جہنمی ہونا, اس کا میلان کیا, اس کی توجہ کدھر ہے, یہ سب کچھ اللہ کے اختیار میں ہے. اللہ تعالیٰ کہتے ہیں یہ سب کچھ کر کرا کے میں تم کو بتاتا ہوں کہ تمہارے لیے یہ تقدیریں میں نے مقرر کی ہیں. پھر آپ دیکھیں ہم بھاگ سکتے ہیں. تقدیر پر ایمان ہمارے ایمان کا حصہ ہے. بالقدر خیری ہی و شرری ہی. اگر ہم اس ایمان میں پکے ہو جائیں, میرا یقین غالب ہے کہ 90% ہمارے غم صرف اس وجہ سے دور ہو جائیں کہ یہ میرے تقدیر کی باتیں تھیں. لوگوں کے ساتھ شاید 100% ہمارے تعلقات اچھے ہو جائیں, अगर हमें यकीन आ जाए कि किसी ने मेरे साथ अच्छा किया या बुरा क्यों किया, क्योंकि अल्लाह ने मेरी तकदीर में ये लिखा था। अपने नसीब को हमेशा अल्लाह से जोड़ के देखें। लोग कहते हैं ना, अपने नसीब के खुद मालिक, कोई अपने नसीब का मालिक नहीं हो सकता। अल-क़ादिर अल-क़दीर वो ज़ात है। इंसानों की भी तकदीरें उसने बनाई, ज़मीन के टुकड़ों की भी उसने तकदीरें बनाई, और मखलूक में से हर एक को उसका काम भी दिया। शक्ल, सूरत, ज़ुबान, आपका औरत या मर्द होना, इवन चुंटी को चुंटी किसने बनाया, मक्खी को मक्खी किसने बनाया, और फिर कद्दर हो तकदीरा में अंदाजे का मानी भी है, कंप्लीट अंदाजे पे रखा। आप कहते नहीं इस उम्र में शादी हो जानी चाहिए थी, अल्लाह कहते नहीं, कद्दर हो तकदीरा, अभी नहीं वक्त आया। आप कहते अब इस उम्र में बेटे को जॉब मिल जानी चाहिए थी, नहीं। आप कहते हैं बच्चे को स्कूल में दाखिला मिल जाना चाहिए था, नहीं। और आप अगर इसको वाइड स्पेक्ट्रम में देखें तो कायनात, सियारे, सितारे, पहाड़, दरिया, जो जहाँ जितना होना चाहिए था उतना ही रखा हुआ अल्लाह ने। मैंने एक छोटा सा सेशन दिया था तो उसमें मैंने सुनाया पढ़ के कि किस तरह से हम चलते हैं ना ज़मीन पे, तो हमारे इस चलने के अंदर अल्लाह सुभान व तआला ने कितने असबाब रखे हुए हैं। पहले तो ज़मीन सीधी है, बैलेंस्ड है, ऊंची नीची नहीं है, फिर उसके ऊपर कशिश सिकल है, ग्रेविटी हमारे जिस्म पे जो पड़ती है ना वो इतनी है कि हम सीधे चलते हैं। अगर ये थोड़ी कम कर दी जाए तो हम हवा में उछलने लग जाएं, और अगर ये ज़्यादा हो जाए तो ज़मीन में घुस जाएं। लेकिन एक नई चीज़ जो मैंने खुद भी पहली दफ़ा पढ़ी थी वो क्या था कि हम जब चलते हैं ना तो हमारे कंधों पे हवा का बोझ पड़ता है, ये जो एयर प्रेशर है ना जो हम अपने तौर पे आम तौर पे भी पढ़ते हैं सुनते हैं, तो ये कितना है हमारे कंधों पे आपको इस वक्त पता है? 10,000 किलोग्राम एयर प्रेशर हम सब के कंधों पे, जिसकी वजह से हम ज़मीन पर सीधे खड़े हुए हैं। अल्लाह ने यूं प्रेस में डाला हुआ हमें कि सीधे रहो, ये प्रेशर कम किया जाए ना तो हम यूं चलें, टिक टिक करके जाते जाएं। कद्दर हो तकदीर। आप डॉक्टर से पूछें आपके जिस्म में हीमोग्लोबिन कितनी होनी चाहिए, प्लेटलेट्स कितने होने चाहिए, रेड सेल कितने होने चाहिए, कद्दर हो तकदीर। ये बैलेंस बिगड़ता है तो शुगर की बीमारी हो जाती है, बैलेंस बिगड़ता है तो ब्लड प्रेशर ख़राब होता है। आपकी पल्स, कद्दर हो तकदीर। एक मिनट में दिल कितनी दफ़ा धड़कना चाहिए, कद्दर हो तकदीर। एक मिनट में आपकी पलकें कितनी दफा आनी चाहिए, कद्दर हो तकदीर। याद रखिए अल्लाह हमारे एक एक एक्शन के ऊपर नजर रखता है, तो फिर हम क्यों ना उसके हाथों में खुद को दे दें। अल्लाह से भाग के नहीं खुश रह सकते, जो बंदा सरेंडर कर देगा वही बचेगा। इसलिए अल्लाह ताला हम सब को आयतों के शुरू में अपनी बड़ाई बताता है, और सूरत नूर के पढ़ने के बाद अब ये बातें पढ़कर कहता है कि मान जाओ। सूरत नूर के दौरान नहीं मान चुके तो अब मानना शुरू कर दो कि अल्लाह की ज़ात ने तुम्हें क्या कुछ दिया है, और थोड़ा थोड़ा करके दिया, इतने प्यार से ये कुरान तुम्हें दिया, पूरी इंसानियत की तरह इस नबी को भेजा। तुम तो खुशकिस्मत हो कि तुम्हारा डायरेक्ट उनसे ताल्लुक़ है, ये कितनी बड़ी बात है। हमारी तकदीर में था कि हमारी माँ भी मुसलमान तो बाप भी मुसलमान, हालांकि नबी तो लिल आलमीन नज़ीरा थे, राइट? अल्लाह के नबी ने कहा कि बुइस्तु इलल अहमरी वल अस्वद, मैं गोरे और काले सबकी तरफ भेजा गया हूँ, मुझे तो अल्लाह ने हर एक के लिए भेजा। ये भी तो हो सकता था ना कि हम मजूसी होते, और कहा जाता कि इस नबी की तालीमात को सीखो, समझो, सुनो, फिर उसके बाद आओ। हो सकता था, अल्लाह ने हमें इस आजमाइश में नहीं डाला। क्या कभी हमने इस पे भी गौर किया? हमारे माँ बाप मुसलमान हैं, कुफर पे होते तो क्या हम रोते हुए ना दुनिया से जाते? एक स्पीच है किसी की और वो बंदा इतना रो रहा है कि अल्लाह की नेमतों को ऐसे फॉर ग्रांटेड ना लिया करो। बाद में बताया उसने कि मैं मुस्लिम हूँ और मेरा बाप, मैं उसे इतना प्यार करता था सब, लेकिन उसका इंतकाल हो गया, लेकिन आज मैं उसके लिए दुआ भी नहीं कर सकता। कद्दर हो तकदीर। इतनी बड़ी ज़ात की इस किताब को मेरे और आपके हाथ में, और ये तो लफ्ज़ ना शरीकों फिल मुल्क की, मुल्क बादशाहत के लिए आता है। अरबी ज़ुबान में इसके इतने मुख्तलिफ किस्म के असरात हैं कि अगर हम सारे अल्लाह ताला के साथ लें ना तो वाकई वो 10,000 किलोग्राम एयर का जो बोझ तो है ही है, करोड़ों मन वज़न हमारे ऊपर अल्लाह की इस बादशाही का बढ़ जाए। कादर मुतलक, फरमा रवा, पत्ता भी उसकी मर्ज़ी से बगैर नहीं हिल सकता, ज़र्रा बराबर किसी की कोई चीज़ नहीं है, सब के काम बनाने वाला, पकड़ने वाला, लोगों को उनकी गुनाहों की सजाएं देने वाला। लेकिन लोग कितने बदकिस्मत होते हैं, ایسے لوگ اتنی بڑی ذات کو چھوڑ کر واتخذوا من دونہ آلہا، انہوں نے چھوڑ کے رب کو دوسرے الہ بنا لیے۔ کون سے الہ تھے؟ مٹی کے اور پتھر کے بت تھے؟ نہیں، اللہ کو چھوڑ کر جس کی بات کو مانا، جس کی بڑائی کو مانا، جس کے غلبے کو مانا، جس کو اپنے تقدیر کا مالک سمجھا، وہ سب کون سے ہیں؟ الہ ہیں، جھوٹے۔ لا یخلقون شیئا، نہیں وہ پیدا کر سکتے کچھ بھی، بلکہ وہم یخلقون، بلکہ وہ تو خود پیدا کیے جاتے ہیں۔ یعنی پیدا کرنا تو دوسری بات ہے، وہ تو خود پیدا ہوئے ہیں۔ ولا یملکون لانفسہم ضرا ولا نفعا، وہ تو اپنے حق میں نفع اور نقصان کا بھی اختیار نہیں رکھتے۔ پیچھے کیا تھا؟ قدرہ تقدیرہ، جو سب کی تقدیروں پہ غالب ہے۔ اور ادھر کیا؟ لا یملکون لانفسہم، تو پتہ کیا چلا کہ اتنے اختیار والے کو چھوڑ کر بے اختیاروں کے سامنے لوگ آ کے جھکتے ہیں۔ ایک کہتے ہیں کہ پریس تھا، تو وہ کسی بادشاہ کے پاس کام کے لیے آیا اور اس کو بڑے چکر لگانے پڑے، کام پھر بھی نہ ہوا۔ بعد میں کہنے لگا، جتنے چکر میں نے بادشاہ تیرے دربار کے لگائے ہیں، میں نے اللہ کے آگے سر جھکایا ہوتا تو میرا کام ہو چکا ہوتا۔ اور آسان کام وہی کرتا ہے، میں اور آپ نہیں کر سکتے۔ اور اس ایک آیت میں آپ دیکھیں گے کہ توحید کی ساری باتیں جمع ہو گئیں۔ کیسے؟ ولا یملکون موتن، نہ وہ موت کا اختیار رکھتے ہیں، ولا حیاتن، نہ جینے کا، زندگی دینے کا، ولا نشورا، اور نہ کسی کو پھر اٹھا سکنے کا۔ اللہ تعالیٰ نے اس ایک آیت میں توحید کی پوری تعلیم سمیٹ دی۔ قرآن پاک کی جامع آیتوں میں سے یہ ایک آیت ہے، چند لفظوں میں ایسے بڑا بڑا مضمون ہے جیسے دریا کو کوزے میں سمیٹنا۔ حدیث میں آتا ہے کہ نبی صلی اللہ علیہ وسلم کی عادت تھی کہ جب خاندان کے کسی بچے کی زبان کھلتی، جیسے بچہ بولنے کے قابل جب ہوتا، تو آپ یہ آیت اس کو سکھاتے۔ یہ مصنف عبد الرزاق اور ابن ابی شیبہ کی روایت ہے عمر بن شعیب سے۔ کیا پتہ چلا کہ بچے کی زبان کھلے تو توحید کا تصور اس کے دل میں ڈال دیں۔ ہر مسلمان کو چاہیے کہ بچوں کو شروع میں اللہ کی بڑائی دیں، اور جب اللہ کی طرف بات جاتی ہے تو پھر بچے کے دل میں بھی اللہ کا خیال آتا ہے۔ اتنا بڑا ہے وہ ذات، زندگی، موت، جوانی، بڑھاپا، ہر چیز اس کی ہے، لیکن لوگ کتنے بد نصیب ہیں، اتنی بڑی ذات کو چھوڑ کر جھکے بھی تو کن کے آگے جھکے کہ جو ذرا سی بات بھی نہیں سن سکتے۔ یہاں تک آپ دیکھیے گیت سکھائی گئی، اللہ سے جمع۔ سورت کا تھیم جو بتایا کہ اللہ کے نبی کے کس قسم کے حملے کرتے تھے، اور کافر کہتے ہیں کہ یہ قرآن تو بس ایک من گھڑت، حاضہ جو نا قرآن ہے، قرآن پاک میں کچھ ایسی انفارمیشن، مکہ بھی اس کو نہیں جانتے تھے اور ان کو یقین تھا کہ ایک اکیلا شخص اتنی انفارمیشنز نہیں رکھتا۔ چنانچہ وہ اللہ کے نبی پر ایک الزام لگاتے کہ آپ کے پیچھے کچھ اور لوگ ہیں، ان کا ہاتھ ہے، آپ ایک گروپ میں مل کے بیٹھ کے ساتھ شیئر کرتے ہیں، خفیہ طور پر ایک کتاب لکھتے ہیں اور آپ آ کے ہمارے سامنے یہ کتاب پڑھانے شروع ہو جاتے ہیں۔ اللہ تعالیٰ کہتے ہیں فقط جاؤ ظلم و زورا، یہ لوگ ظلم اور جھوٹ پر کمر بستہ ہو گئے ہیں، یعنی ان کی یہ باتیں جھوٹ ہیں، جھوٹ کی باتیں، ظلم کی باتیں، قرآن کے اوپر ہی الزام لگا رہے ہیں، نبی صلی اللہ علیہ وسلم پر ہی الزام لگا رہے ہیں۔ کیا ان کو یہ بات نہیں پتا کہ جو بات یہ کہہ رہے ہیں وہ کیسے؟ اگلی آیتوں کے ساتھ ہی مضمون اس کا آگے بڑھتا ہے۔ وقالوا اساطیر الاولین اقتتبہا، اور وہ کہتے ہیں کہ یہ تو پرانے لوگوں کے قصے ہیں جو اس نے کسی سے لکھوا لیے ہیں۔ اولڈ ڈیٹڈ باتیں ہیں قرآن کی، اساطیر اسطورۃن کی جمع، پیچھے بات ہو گئی، کہتے تھے یہ اولڈ ڈیٹڈ باتیں، پرانی باتیں۔ اقتتبہا، کتبہ اس کا روٹ ہے، کافتابہ، من گھڑت چیز کو لکھنا یا لکھوانا، ڈکٹیشن کے معنوں میں انگلش میں۔ اصل میں نبی صلی اللہ علیہ وسلم کے غریب دوست تھے، مکہ میں کچھ غلام رہتے تھے جن کے مالک ان سے زیادتی کرتے تھے، تو اللہ کے نبی غریبوں میں بیٹھنے کو اٹھنے کو پسند کرتے تھے، کیونکہ اس سے انسان کا دل جو ہے وہ اللہ کی طرف جھکا رہتا ہے اور اپنی نعمتیں اچھی لگتی ہیں۔ چنانچہ اللہ کے نبی صلی اللہ علیہ وسلم کچھ غلام، جن کے نام بھی کتابوں میں ہمیں ملتے ہیں، جیسے یسار، جبر، اداس اور کچھ اس قسم کے غلام تھے، لوگوں کے ہی تھے، تو آپ ان کے پاس جب اٹھتے بیٹھتے تو لوگوں نے یہ مشہور کر دیا کہ اللہ کے نبی ان غلاموں سے سیکھ کے آتے ہیں۔ حیرت کی بات نہیں ہے؟ غلاموں کو وہ بات پتہ ہے جو اس عرب کے ایک قریشی کو نہیں پتا، راجاتی کی باتیں۔ ये बातें याद रखिए कि जिसका दिल नहीं खुलेगा ना आपके साथ, वो हमेशा आपके ऊपर नजरें उल्टे रंग में डालेगा। अल्लाह ताला कहते हैं कि जरा सोचो, ये अगर नबूवत बनावटी है, ये खुदा नबी है, तो जिनकी तरफ तुम ये बातें मंसूब करते हो, क्या वो फिर इस नबी से भी बड़े हुए थे? क्या अल्लाह के नबी को और कोई नहीं मिला पढ़ा लिखा शख्स? क्या वो उन गुलामों से जा जाकर सीखेंगे? हैरत की बात है ना। और बिल्कुल उनके के रातों को बैठ के सारी बातें होती हैं और सुबह को आके वो हमारे ऊपर पढ़ने लग जाते हैं। एक ततबाह, बिल्कुल इनकी ये बातें झूठ के पलंदे थे। अल्लाह सुब्हान तआला कहता है कि इनको समझ नहीं आती, ये कभी मुमकिन है जो ये बात कह रहे हैं? और अगर ये सच होता तो फिर ये सच तुम भी करके दिखा दो। फहिया तुम ला अलैहि बुखरतम वासीला, हाँ ये तुम पर पड़ी जाती है सुबह शाम, मुराद है कि हर वक्त, ये हर वक्त तुम्हें आके ये बातें ही सुनाते रहते हैं। ये नहीं सही, लात नहीं ठीक, मनात नहीं ठीक, उज्जा नहीं अच्छी, फला नहीं फला नहीं, ये मन गढ़त बातें, हम तो थक गए इनकी बातें सुनकर। बस ये एक धौंस जमाते हैं जी कि मुझ पर वही आती है। ऐसा लोग क्यों कहते हैं? कुरान पर भी हमला, नबी पर भी हमला, आज के दौर में भी यही हमला है। गारे हिरा के बाहर शैतान की तस्वीर दिखाई जाती है और उसको इंटरनेट के थ्रू आम किया जाता है, सिर्फ ये साबित करने के लिए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के पास फरिश्ता नहीं बल्कि शैतान आता था। सेम यही इल्ज़ाम अबू लाहब की बीवी जो आपकी चच्ची थी उसने भी लगाया था। चंद दिन तक आपके पास वही जब ना आई तो कहने लगी, ए मोहम्मद तेरे शैतान ने तुझे छोड़ दिया, नौसुबिल्ला सल्लल्लाहु अलैहि वसल्लम। अब सवाल पैदा होता है कि ऐसी बातें वो क्यों कहते थे? अरबों में कुछ ऐसी बातें मारूफ थीं कि जो शख्स हमारे माबूदों को बुरा कहेगा ना, दीवानगी की बात करेगा, या वो नबी सल्लम को दीवाना समझते थे आप ये कह लीजिए, लिहाजा ऐसी बातें कहकर वो आपका मेयार घटाते थे। वो कहते थे कि आपको हमारे बुतों की मार पड़ गई है। अगली आयतों में आपको ये सारी बातें खुद मिल जाएंगी कि अल्लाह के नबी पर सिर्फ यही इल्ज़ाम नहीं लगाया था कि आप हमारे सामने सुबह शाम किताबें पढ़ाते हैं, बल्कि आगे आके आपको क्या कहा करते थे। अल्लाह ताला कहते हैं कि इनको जवाब दे दो, कुल अनज़लहु अल्लज़ी यअलमु सिर्र फिस्समावाति वल अर्ध, कि ये गुलामों से नहीं सीख के आए, यह असातीर उल अव्वलीन नहीं है, बल्कि इसको नाजिल किया है उस ज़ात ने जो आसमान और ज़मीन के छुपे हुए राज भी जानता है। यहाँ सिर की बात क्यों हो गई? तुम्हारे दिल की बातें भी जानता है, ठीक है। और ये जो लफ्ज पीछे गुजरे ना तुमला, इसका रूट ता से ना लिख दीजिएगा, इमला वाला लफ्ज है। मीम लाम लाम मलल, पीछे पढ़ा आपने कहीं ये लफ्ज? फल युम लिल्लज़ी अलैहिल हक्क, आयत दैन में भी आता है। इमला करवाना उर्दू में, टू डिक्टेट के मानों में, सूरत अनफाल आयत 31 में यही बात गुजरी थी। बार बार क्यों सुनाता है अल्लाह ताला कुरान हमें? क्योंकि मोहब्बत है, जो चीज़ अच्छी लगती है उसका जिक्र बार बार होता है। एक एड टीवी में रोज़ क्यों दिखाते हैं? ताकि लोग उसको देखें और उसके यूज़ टू हो जाएं। तो अल्लाह ताला कहते हैं कि आसमान और ज़मीन के रास जानने वाली ज़ात ने इस किताब को नाजिल किया है, तो क्या तुम्हारे दिलों की बातें नहीं जानता? तुम आज नबी के खिलाफ जो बातें करते हो, कुरान से लोगों को दूर करने की जो बातें करते हो, तो क्या उसको नहीं पता? इन्नहु काना गफूरर रहीमा, यकीनन वो बहुत बख्शने वाला और मेहरबान है। यानी तुम्हारी इन खरमस्तियों को जानने के बावजूद वो तुम्हें नहीं पकड़ता, क्योंकि उसकी आदत बख्शना है, वो माफ़ करने वाला है।